الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله میرے مدنی چینل کے ناظرین الحمدللہ مدنی چینل پر ہر اتوار کی صبح 11 بجے ہمارا یہ پروگرام گھر اور معاشرہ یہ آپ دیکھتے ہیں اور اللہ کی رحمت سے مدنی چینل کے دیگر پروگرامز بھی ہیں اس میں یہ ہر اتوار کو ہمارا پروگرام گھر اور معاشرہ آتا ہے صبح 11 بجے پاکستانی ٹائم اور اتوار عموماً چھٹی ہوتی ہے ایک تعداد جو ہے الحمدللہ ہوتی ہے ہمیں فیڈ بیک بھی آتا ہے کیونکہ کئی لوگوں کا یہ اٹھنے کا ٹائم اٹھ چکے ہوتے ہیں ناشتے کا ٹائم اسکول وغیرہ کی چھٹیاں ہوتی ہے مدرسۃ المدینہ جامعۃ المدینہ تو کئی بچے گھر پر ہیں فیملی کے ساتھ بیٹھے ہوتے ہیں تو کوئی ناشتہ کر چکا ہوتا ہے کوئی کر رہا ہوتا ہے کوئی کرنے کی تیاری کر رہے ہوتے ہیں تو میری گزارش ہے کہ مدنی چینل کے دیگر پروگرامز بھی دیکھیں یہ بھی دیکھیں یہ اتوار سنڈے اسپیشلی یہ ہم نے ٹاپک ہی فیملی رکھا ہے کہ گھر سے متعلق معاشرے سے متعلق اور کوئی نہ کوئی ہم ٹاپک لے کر آتے ہیں کہ جس میں اصلاح معاشرہ سے متعلق کچھ باتیں ہوں گھر سے متعلق ہوں تو امید ہے کہ یہ آپ دیکھیں گے ہمارے ساتھ رہیں گے درود پاک کی میں فضیلت عرض کرتا ہوں مدینے والے آقا صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے کہ جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ کریم اس پر اپنی 10 رحمتیں نازل فرماتا ہے اس کے 10 گناہ معاف کر دیے جاتے ہیں اس کے 10 درجات بلند کر دیے جاتے ہیں ہمیں چاہیے کہ خوب 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 درود پاک پڑھیں اور اللہ پاک کی رحمتیں حاصل کریں صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم میرے مدنی چینل کے ناظرین ہم گھر اور معاشرے میں کوئی نہ کوئی ٹاپک لے کر آتے ہیں موضوع ہوتا ہے اور آج کا جو موضوع ہے یہ ایسا موضوع ہے کہ اس کو سن کر آپ نے یہ دیکھنا ہے کہ یہ چیز ہمارے اندر ہے کہ نہیں ہے عموماً ہوتا یہی ہے کہ جب بھی کوئی ٹاپک سنتے ہیں تو ہمارے ذہن میں کوئی اور خیالات آتے ہیں اچھا یہ فلاں کے لیے اچھا یہ فلاں کے لیے فلاں ایسا تو اللہ کریم ٹھیک ہے سب کی اصلاح فرما دے اللہ کریم سب پر کرم فرمائے لیکن ہمیں اپنی بھی تو اصلاح کرنی ہے تو آج کا موضوع سنیے کیا ہے آج کا ہمارا ٹاپک ہے جذباتی پن تو جذبات اچھے بھی ہوتے ہیں پازیٹیو بھی ہوتے ہیں نگیٹو بھی ہوتے ہیں منفی بعض جذبات اگر اچھے ہوں نیکیوں کے لیے تو یہ بندے کے لیے فائدے مند ہیں اور جذبات اگر ایسے ہوں کہ جو گناہوں کی طرف لے جائیں کسی مسلمان کا حق تلف کر دیں کسی کی دل آزاری کر دیں یا جذبات اتنے بڑھ جائیں اتنے بڑھ جائیں اتنے بڑھ جائیں کہ کنٹرول ہی نہ ہو تو گھر اجڑ جاتے ہیں کاروبار تباہ ہو جاتا ہے کئی ایسے ملازمین ہوتے ہیں کہ جذباتی ہوتے ہیں تو اپنی نوکری چھوڑ دیتے ہیں کئی سیٹھ ایسے ہوتے ہیں کہ اتنے جذباتی کہ ان کے پاس کوئی ملازم کام کرنے کے لیے تیار نہیں اللہ پاک عافیت کا معاملہ فرمائے گھر اجڑ جاتے ہیں اسی جذباتی پن کی وجہ سے طلاقیں ہو جاتی ہیں بچے والدین کو چھوڑ دیتے ہیں والدین بچوں کو نکال دیتے ہیں میاں بیوی میں جدائی ہو جاتی ہے بھائی بھائی لڑ پڑتے ہیں تو اس جذباتی پن نے ہمارے معاشرے میں ایسی آزمائش کھڑی کر دی ہے ان لوگوں کے لیے کہ جو جذباتی ہوتے ہیں تحمل بردباری اگر غصہ آ جائے تو اس کو پینا یہ اس وقت کے لمحات ہوتے ہیں بعد میں پچھتاوا ہوتا ہے بعد میں بندہ پچھتاتا رہے لیکن اللہ نہ کرے جہاں نہ کہنے کا تھا کہہ دیا جہاں نہ بولنے کا تھا بول دیا جو نہیں کرنے کا تھا کر گئے اب تو آج اسی سے متعلق ہم مزید گفتگو کریں گے کہ اگر ہماری طبیعت میں جذباتی پن ہے ہمارے جو ایموشنز ہیں وہ آؤٹ آف کنٹرول ہیں تو اس کو کیسے کیا جائے کنٹرول ہمارے جذبات کو پازیٹیو کیسے رکھا جائے نگیٹو جذبات سے کیسے بچا جائے تو انشاءاللہ ہمارے مبلغین کا تعارف بھی کروائیں گے پیارے پیارے مبلغین ہمارے ساتھ موجود ہیں ہمارے ماشاءاللہ مہروز مدنی بھائی ماشاءاللہ مرحبا آپ کو کہتے ہیں اور آج کے ٹاپک پہ خراب تو ماشاءاللہ ہر ٹاپک پہ جو فرماتے ہیں اللہ نظر بس سے بچائے تو آج کے ٹاپک پہ بھی انشاءاللہ آپ اچھے مدنی پھول دیں گے تربیت کے ہمارے احمد رضا بھائی ماشاءاللہ یہ جامعۃ المدینہ دورۃ الحدیث شریف کے اسٹوڈنٹ ہیں یہ اور مدنی چینل پر بھی آتے ہیں ماشاءاللہ. تو احمد رضا بھائی کیسے ہیں؟ ٹھیک ہیں
الحمدللہ.
میرے خیال میں ہمارے پروگرام میں تو فرسٹ ٹائم آپ کی آمد ہوئی ہے.
جی بالکل.
آپ کو مرحبا کہتے ہیں, اللہ کریم آپ کو خوش رکھے. میرے مدنی چینل کے ناظرین, یہ ہے دعوت اسلامی, کہ الحمدللہ یوں بیٹھ کر علم دین کی باتیں عام کرتے ہیں. کیونکہ اس وقت ہم مدنی چینل پر ہیں تو یہ سمجھ لیجئے کہ ایک میڈیا کے ذریعے بھی تبلیغ دین ہے. تو آپ توجہ سے دیکھیے گا اور ہمارے ساتھ رہیے گا تو انشاءاللہ آج کے ٹاپک سے متعلق آپ کو بہترین مدنی پھول ملیں گے انشاءاللہ. ہمارے جو ہے مہروز مدنی بھائی کے پاس ہم پہلے چلیں گے کہ جذبات, جذباتی پن,
جی
کیا فرمائیں گے اس پر؟
جذبات اور جذباتی پن دو لفظ ہیں لیکن ان میں بہت تفاوت ہے, یعنی ڈفرینس ہے. جذبات علی بھائی اچھے بھی ہوتے ہیں اور برے بھی ہوتے ہیں, اور یہ جذبات جو ہے کسی کام سے وابستگی کا بنیادی محرک اور ایکشن پلان دیتے ہیں, یہ ہمیں نا بنیادی محرک بنتے ہیں, بنیادی سبب بنتے ہیں. جسے آپ کہتے ہیں جذبات ہیں تو یہ کام ہو رہا ہے. دوسرا ہے جذباتی پن. جذباتی پن جو ہے وہ ایک نیگیٹو سائن ہے, اور کسی شخص یا پرسنالٹی کے لیے یہ نقصان دہ ہوتا ہے جذباتی پن. اگر ہم جذبات کی بات لیں تو غصہ بھی جذبات ہی میں سے ایک ہے. پیار, محبت, شفقت, رحمت, تعلقات میں جو ہے نا ایک انسیت, یہ سب بھی جذبات ہی ہیں. کسی سے نفرت, کسی کو پسند کرنا, یہ بھی جذبات ہیں. کسی چیز کو پسند کرنا, کسی چیز کو ناپسند کرنا, یہ بھی جذبات ہیں. تحمل ہے, بردباری ہے, یہ بھی جذبہ اور صفت ہی ہے. اور اسی طریقے سے دیگر معاملات ہیں. یہ ہیں جذبات یا جذبہ. اور دوسری چیز ہے جذباتی پن. جذباتی پن جو ہے بیسیکلی یہ ہم جس معنوں میں استعمال کرتے ہیں, ہماری اردو میڈیم میں جو یہ یوز ہوتا ہے جذباتی پن, وہ ایک قسم کی جلد بازی اور کسی چیز میں بہت جلد ڈیسیزن لے لینا. اور وہ ڈیسیزن جو ہے وہ اکثر و بیشتر رونگ نکلتا ہے, اس کا نتیجہ جو ہے وہ ہمارا جو مطلوبہ نتیجہ ہوتا ہے وہ نہیں ہوتا. تو جو جذباتی پن ہے یہ ایک طرح کا عیب ہے انسان کے اندر. عمومی طور پہ میں بات کر رہا ہوں. ایکسپیکٹیشن جو ہے جنرل جو ہے اور مستثنیات جو ہے وہ ہر جگہ پائی جاتی, ہو سکتا ہے اس میں بھی ہوں. تو اگر ہم اپنی زندگی کو دیکھیں, میرے مدنی چینل کے ناظرین بھی غور کریں, اور اس وقت جبکہ میں بول رہا ہوں تو میرے ذہن میں بھی ایک پچھلی ریل چل رہی ہے نا, کہ پچھلی جو زندگی گزاری ہے وہاں پہ کبھی جذبات سے کام لیا ہے اور کبھی جذباتی پن بھی آ ہی گیا ہے. اگر ہم غور کریں تو آپ دیکھیں گے جہاں جہاں جذبہ غالب رہا, اور وہ جذبہ میں نے پہلے ہی عرض کر دیا, پازیٹیو بھی ہے نگیٹو بھی ہے, اور یہ بتائے گا کون علی بھائی جذبہ کون سا ہے, یہ انشاءاللہ آگے ڈسکس کرتے ہیں. لیکن جہاں جہاں ہم جذبے کے تحت شامل ہوئے اور اس کو پازیٹیو لیتے ہیں ابھی نا,
صحیح,
تو وہ کام ہم نے بڑی لگن کے ساتھ کیا, انتھک کوشش کے ساتھ کیا. یعنی آپ دیکھیں لوگ کہہ رہے ہوتے ہیں کہ جب فلاں مجھے گول اچیو کرنا تھا تو میں 18-18, 20-20 گھنٹے کام کرتا تھا. ایک نارمل انسان کی پریکٹس اگر آپ دیکھیں تو وہ 10-12 گھنٹے میں اس کا جو اپنا وہ ساری کہنا چاہیے انرجی لیول ہوتا ہے وہ ڈاؤن ہو جاتا ہے. لیکن یہ شخص 18-18, 20-20 گھنٹے کام کر رہا ہے. بعض آپ کو شاید ایسے بھی مل جائیں جو یہ کہ دو دن ہم سو ہی نہیں اس کام کی وجہ سے. تو وہ ساری چیزیں کیا تھیں؟ وہ جذبہ تھا, اس کام سے وابستگی کا جذبہ تھا. جیسے آپ کے لیے میں مثال دوں کہ جب ہمارا دعوت اسلامی کا بین الاقوامی اجتماع ملتان شریف میں ہوتا تھا, 3 روزہ اجتماع ہوتا تھا, اس میں جو ذمہ داران بالخصوص جو اولین محرک ہوتے تھے, اس کے انتظامیہ میں سے کہہ لیجیے ہوتے تھے ہمارے اسلامی بھائی, چاہے وہ بڑے ذمہ داران ہوں چاہے چھوٹے ذمہ داران ہوں, ان کی انتھک محنت ہوتی تھی. جب ہم ملتان اجتماع میں پہنچتے تھے تو ہمیں ایک بسا بسایا شہر دیکھنے کو ملتا تھا, لیکن اگر سال کے کسی اور مہینے میں کسی اور موقع پہ وہاں سے گزرنا ہوتا تھا, اور ایک ہوتا تھا ملتان آ رہا ہے تو جی اجتماع گاہ آئے گی اس طرف سے چلو دیکھو, تو ہم دیکھتے تھے تو وہ ایک بیابان ہوتا تھا, وہاں پہ فصلیں اگی ہوئی ہیں, وہاں پہ کھیت کھلیان ہیں, اس طرح کی چیزیں. تو ایک دم سے ساری چیزیں ہوتی تھیں. اس میں کیا چیز کار فرما تھی؟ ظاہر سی بات ہے یقیناً مزدور وغیرہ تو استعمال ہوتے تھے, لیکن جو لوگ کام لینے والے تھے اور ایک بہت بڑی تعداد جو کام کرنے والی تھی, وہ جذبے کے تحت کام کرتے تھے کہ نہیں ہمارا دعوت اسلامی کا, عاشقان رسول کا, مسلمانوں کا اجتماع ہونے جا رہا ہے رضائے الہی کے لیے, ثواب آخرت کے لیے. تو یہ ساری موٹیویشن جو ہوتی تھی یہ کس کی ہوتی تھی؟ یہ فیلنگس کی ہوتی تھی, یہ ایموشنس کی ہوتی تھی, اور وہ کام کروا دیا کرتی تھی. دوسری طرف آپ دیکھیے جذباتی پن. تو جذباتی پن میں جیسے ہی کہہ رہا ہوں تو ہو سکتا ہے آپ کو کسی اور کا ذہن میں آ رہا ہو, لیکن مجھے تو خود اپنے ہی آ رہا ہے کہ ہوا ہے بعض اوقات کہ جذباتی پن میں کوئی کام کر گئے ہم, और फिर अफसोस हुआ, जज्बातीपन में किसी को कुछ कह दिया, किसी का कुछ कर दिया, कोई फैसला ले लिया, कोई कदम उठा लिया और बाद में फिर पछतावा हो रहा है। बल्कि मैं लगे हाथों यहाँ पे अर्ज करूँ, मेरे पास एक रिपोर्ट है आदाद शुमार की, तो वो मैं चाहूँगा कि यहाँ पे डिस्कस करूँ कि जज्बातीपन में हम कहाँ कहाँ पहुँचते हैं। 2021 में संगीन जराइम में 25% इजाफा हुआ। इस साल के सिर्फ इब्तदाई 4 माह में तकरीबन 1232 अफराद कत्ल किए गए।
ओहो,
ये 2021 की रिपोर्ट है। तो आप देखिए, ये सिर्फ एक कत्ल का मामला है, यानी कैसा बुनियादी ना कि इंसानी जान ही चली गई। दूसरी तरफ देखिए, गुज़िश्ता 2 सालों में पाकिस्तान में खुदकुशी की शरह 3% से बढ़कर 8% तक पहुंच गई।
अल्लाह अल्लाह,
3 से 8, 5% जो है इसने अप किया। इसी तरीके से एक रिपोर्ट के मुताबिक आलमी सतह पर हर 40 सेकंड्स में एक शख्स खुदकुशी करता है। अच्छा, इसी तरीके से इसमें एक और चीज ऐड कर लीजिए कि तलाक के केसेस देखिए आप
जी,
तो वो चाहे आप वीकली रिपोर्ट देखें, चाहे मंथली देखें, चाहे एनुअल देखें, चाहे वो आप किसी सिटी की देखें, चाहे पाकिस्तान की देखें या पूरी दुनिया की देखें,
सही,
तो तलाक का रेशो बढ़ रहा है, उसकी परसेंटेज बढ़ रही है। इन सारी चीजों के पीछे जब हम देखेंगे तो एक बड़ी बुनियादी चीज होती है जो अल्लाह ताला हमें महफूज रखे
किसी
भी हवाले से, परेशानी से। लेकिन अली भाई, जैसे दावत इस्लामी कहाँ नहीं, तो दावत इस्लामी तो जेलों में भी काम कर रही है, कैदियों में भी काम कर रही है। उस हवाले से हमारे जिम्मेदारान जो है, कोई कुरान पढ़ाने जा रहा है, कोई दरस व तदरीस के लिए जा रहा है, कोई कोर्सेज कराने के लिए जा रहा है, कोई नमाज कोर्स, तहारत कोर्स, इस तरह के जो जेल के अंदर इंतजामिया की इजाज़तों के साथ दावत इस्लामी करवाती है, वहां से रिपोर्ट्स आती है कि अक्सर जेल में बंद अफराद जो होते
जी,
वो अपने किए पे नादिम होते हैं, और वो उनसे पूछा जाए क्यों हो गया था, तो उसका रीजन उनके पास खुद नहीं होता कि ये हमारे से गलती या जुर्म हुआ क्यों था, उसका रीजन कोई नहीं होता, सिर्फ इसके कि हम जज्बातीपन में आ गए थे।
आपकी इस बात से महरोज भाई, वाकई जब बंदा बात करता है, डिस्कस करता है, तो कई ऐसे जो जेलों में बंद हैं
जी,
या कई ऐसे वाकया जो अखबारों में या इस तरह आजकल तो सोशल मीडिया क्लिप्स आ जाते हैं या क्या, वाकई एक जज्बा, एक जज्बात और एक जज्बातीपन
जी।
जज्बा तो चले पॉजिटिव ले लिया, थोड़े और जज्बात बढ़े तो ये पॉजिटिव नेगेटिव दोनों में चला जाएगा, लेकिन जज्बातीपन अगर इसको हम देखें कि ये इतना आगे चला गया, एक्सट्रीम लेवल पे चला गया, तो समझ लें कि जज्बातीपन तो पागलपन भी एक तरह से हो गया, यानी जहनी माउफ हो गया ना, जब उसके जज्बात बढ़े बढ़े और इतने बढ़े कि उसके दिमाग को माउफ कर दिया बिल्कुल, अब वो सोचने समझने की सलाहियत मेरे मदनी चैनल के नाज़रीन चली गई। अभी कत्ल, किसी को मार देना, अच्छा ऐसे ऐसे वाकयात है कि बेटे ने माँ को मार दिया, बाप को मार दिया, सगे भाई को मार दिया, औलाद को मार दिया, खुदकुशी कर ली, माँ ने बच्चों के साथ नहर में छलांग लगा दी, ट्रेन के आगे लेट गए, फांसी का फंदा लगा दिया, आग लगा दी, मकसद पेट्रोल डाल के, ये यानी इस तरह के वाकयात भरे पड़े हैं। कितना हंसता जो है ना, हंसता बसता घर होता है उजड़ जाता है, तलाक हो जाती है, बाद में रोते हैं, दारुल इफ्ता के चक्कर लगाते हैं, मुफ्ती साहब की मिन्नतें करते हैं, मेरी नीयत ये नहीं थी, मैंने ये कहना था, ये कह दिया, बस जज्बात आ गए और दिमाग काम नहीं कर रहा था। तो महरोज भाई, ये जो वाकई इतने बड़े बड़े काम कर जाता है बंदा।
आप देखें कि आप अभी गुफ्तगू कर रहे हैं तो मैं सोच रहा हूँ कि दुनिया का जो पहला कत्ल हुआ वो सोच समझ के नहीं हुआ, वो शुरी कोशिश नहीं थी,
सही,
वो जो डिसीजन था जज्बात में आकर किया गया। जो हाबिल और काबिल का मामला हुआ आदम अलैहिस्सलाम के बेटों में, तो काबिल ने जो हाबिल को कत्ल किया, तो वो क्या था भाई, मेरी कुर्बानी कबूल नहीं हुई, इस पर गौर व फिक्र नहीं किया कि क्यों नहीं कबूल हुई, इस पर यह नहीं सोचा कि चलो ये कबूल नहीं हुई तो अब मुझे रब को राजी करना चाहिए, अब मुझे दुरुस्त तरीके से करना चाहिए, नहीं, अब गोया कि वो जज्बातीपन गालिब आया, जल्दबाजी गालिब आई और इंतकाम का जोश चढ़ा और जनाब
सगे भाई को मार दिया,
सगे भाई को।
अच्छा, आपकी इस बात से मुझे एक चीज और याद आई, बात करते हैं तो बात से बात निकलती है, एक तो ये किया
जी,
जज्बात बढ़े, जज्बातीपन हुआ, सगे भाई को मार दिया, गुस्सा बढ़ा, अकल माउफ हुई, एक तरफ हजरत इब्राहिम अला नबीना वाली सलातम
जी
और हजरत सैदना इस्माइल अला नबीना वाली सलातम
जी,
जज्बात इनके भी थे कि अल्लाह का हुक्म आया
जी,
अल्लाह पाक ने इतने अरसे बाद एक बेटा दिया, और बेटे कैसे सादतमंद, बाप ने अल्लाह के हुक्म पर कैसे अमल किया, और क्या वो मंजर और लम्हात थे कि अपने बेटे को अल्लाह की राह में कुर्बान करने के लिए चल पड़े, तो वो क्या जज्बात थे,
ये बड़ी बुनियादी बात है जो आपने इस वक्त उठाई, यानी हम बात कर रहे हैं जज्बातीपन की और हम उसकी मजम्मत ही कर रहे हैं जाहिर सी बात। तो बात ये बंदा फैसला करे कैसे, सही सिचुएशन क्रिएट हुई है जैसे आप अभी तलाक का फरमा रहे थे।
यही फैसला है जो है ना कि वो अगर सही कर गया तो कामयाब और वहां भूल खा गया तो सारी जिंदगी का पछतावा होता है।
असल में मसला ये ना कि जब आप नाक से खाने की कोशिश करेंगे ना तो फंदा लगेगा, सांस की नाली में जरा सा एक दाना चला जाए ना लुकमे का, कुछ जरा सा जर्रा चला जाए तो उछू लग जाता है, फंदा लग जाता है, एक घबराहट तारी हो जाती है। तो अल्लाह पाक ने हर चीज को मुख्तलिफ कामों के लिए बनाया और उससे वही काम लिया जाएगा तो आसानी रहेगी। आप देखें हम खाने के एतबार से जब खाना खाते हैं तो जाहिर सी बात है मीठा भी होता है, नमकीन भी होता है, स्पाइसी भी होता है, लेकिन जरा आप आंख में जरा सी मिर्ची डाल के चेक कीजिए, ये मुंह है और इससे 2 इंच के फासले पे आंख है।
सही,
मुंह मिर्च बर्दाश्त भी करता है बल्कि इसे बाज़ औक़ात ये अच्छी भी लगती हैं।
सही,
नमक बर्दाश्त भी करता है बल्कि बेनमक खाना हो तो वो बेमज़ा हो जाता है, लेकिन वही 2 इंच के फासले पे ये आंख है, ये ना नमक बर्दाश्त करती है ना मिर्च बर्दाश्त करती है, बल्कि उसकी धांस भी बर्दाश्त नहीं करती। तो अब हम जब हमारे सामने एक सिचुएशन होती है, हमें एक फैसला करना है, हमें एक डिसीजन लेना है, बेसिकली हमें किसी नतीजे पे पहुंचना है कि जनाब ये मामला है मेरे पास, अब मुझे क्या करना चाहिए। तो यहाँ पे अगर मैं बिल्कुल सादा से अल्फाज में बात कहूँ तो हमारे जो जज्बात है ना वो अल्लाह ताला ने इस चीज़ के लिए नहीं रखे कि हम फैसला उसके जरिए करें, हम डिसीजन मेकिंग जज्बात में आके करें ये नहीं है, बल्कि डिसीजन मेकिंग जो करनी है, हमने जो फैसला साजी करनी है अपनी जिंदगी की, वो जज्बात में नहीं करनी, वो शऊर से करनी है, वो इल्म और हिकमत के तहत करनी है, वो उस इल्म के जरिए करनी है जो हमें हासिल हुआ, जो हमने बाकायदा हासिल किया, जो हमें तजरिबात से, मुशाहिदात से, असातिज़ा से, बड़ों से मिला इल्म। अब उस शऊर पे आकर जब हम फैसला करते हैं तो देखें गलती उसमें भी हो सकती है, लेकिन बात यह है थर्मामीटर अगर जो है बुखार का वो सही नहीं बता रहा तो ये रेयर केसेस होंगे, लेकिन अगर जनाब थर्मामीटर से आप बीपी नापना शुरू कर देंगे तो वो तो फिर मिस्टेक आपकी है।
आपकी इस बात से मुझे ये भी आया कि मेरे मदनी चैनल के नाज़रीन जैसे हमारे महरोज भाई बता रहे हैं कि वाकई फैसला करने में जज्बात या जल्दबाजी कई ऐसे हमारे, क्योंकि दावत इस्लामी के प्लेटफॉर्म से हम मुशावरत भी करते हैं, बातचीत करते हैं, कितने काम इस तरह के होते रहते हैं हमारे, तो बाद मैंने इस्लामी भाइयों को देखा है, फील तो होता है कि जैसे उनसे बात की भाई क्या करें, कहते हैं कि मैं गौर करके बताऊंगा, सोच के बताऊंगा। अच्छा बाज़ों का कौफ भी होती है कि भाई बताते इतनी सी बात है ये, लेकिन वाकई जो मैंने देखा है कि इस मिजाज के जो लोग होते हैं
जी,
तो वाकई उनके फैसले में मजबूती होती है, उनकी बातों में मजबूती होती है, और वाकई वो होता है कि तहम्मुल मिजाज, और बाज़ों का जल्दबाज होते हैं, वो कह के बोलते हैं अरे यार गलत कह दिया ये, नहीं नहीं मैं यूँ नहीं यूँ कहना चाह रहा था ये। तो मेरे मदनी चैनल के नाज़रीन आप भी गौर करें, मैं भी करूं, ज़िंदगी तो गुजर ही रही है ना जिसकी जितनी, बच्चों को भी हम कहते हैं घर में छोटे बच्चे होते हैं तो उनको भी कहते हैं बड़ा जज्बाती बच्चा है भाई, बड़ा जलाल है, ये तोड़ फोड़ कर देता है, जज्बात में आता है तो ये कर देता है वो कर देता है। तो बच्चों को तो हम नोट कर रहे हैं, हम अपने आप को तो देखें कि हमारी क्या हालत है। अहमद अदा भाई
अली जी, इसको जरा कंक्लूड कर दो क्योंकि वो बात अधूरी रह जाएगी नहीं तो, जो बात की है उसका नतीजा क्या
निकालें, नतीजा
नतीजा ये कि जब आपने फैसला करना है तो जज्बात में नहीं करना, इमोशन के बिहाफ पे आपने फैसला नहीं करना।
सही,
आपने अपने IQ और EQ को यूज करना है अपने फैसले के लिए, इमोशनल इंटेलिजेंस को
सही
यूज करना है आपने किसके लिए, फैसले के लिए। तो आप जब जज्बात में आके फैसला करते हैं, बड़ी मोटी सी बात है जनाब, किसी के थप्पड़ मार दिया, क्यों मार दिया, मुझे घूर रहा था, तो घूरने का मतलब आप थप्पड़ मार देंगे, आपने गौर किया इस पे, गौर तो किया ही नहीं, गौर तो बाद में कर रहे हैं आप कि यार वो मुझे तो देख ही नहीं रहा, तो पीछे देख रहा था, लेकिन अब आप पछता रहे हैं, तो आपने इमोशन में फैसला किया। दूसरी बात, फैसला करें कैसे, तो फैसला आपने जैसे कि मैंने अर्ज किया, इल्म, अकल, शऊर, शऊर और अपने तजरीबात, मशवरे, इन सारी चीज़ों के बाद फैसला। अच्छा ये जो सारी चीज़ें बयान की ना, इसको अगर मैं एक जुमले में कहूँ ना, वो जो आपने कहा, थोड़ा सोच के फैसला कर
लही।
अच्छा बाज़ों का हमें नकल मारने का शौक होता है,
सही।
तो बाज़ लोग होते हैं जैसे आपने फरमाया ना, कुछ कहते हैं मैं सोच के बताऊंगा, अच्छा वो सोच के भी वो क्या बताते हैं वो अपना मामला है, लेकिन बाज़ लोग होते हैं अल्लाह पाक ने उन्हें ऐसी अजीम सलाहियतों से नवाजा होता है कि उनके सोचने, समझने, फैसला करने की कुव्वत आम अफराद से बहुत ऊपर होती
है, अल्लाह की अता है, सही फरमा,
उनकी नकल ना करें। मैं यहाँ पे मिसाल भी दे देता हूँ, यानी मुझे जितना तजर्बा है अल्लाह की रहमत से, जितना بیٹھنا ہوا. دعوت اسلامی کی مرکزی مجلس شورا کے نگران حاجی محمد عمران اتاری مدظ اللہ علیہ، اللہ پاک نے برکت عطا فرمائے، امیر اہل سنت کا زبردست ان پر فیضان ہے. ان کو میں نے نوٹ کیا علی بھائی، ظاہر سی بات ہے آپ کا تو ان کے ساتھ زیادہ اٹھنا بیٹھنا، میں نے نوٹ کیا ہے کہ نگران شورا کو اپنی بات چینج کرنے کی ضرورت میرے سامنے تو نہیں پڑی، میں نے نہیں دیکھا. جملہ کہا، ایک بات ہم نے سوال کیا، سوال گویا کہ پورا بھی نہیں ہوتا، وہاں سے جواب آتا ہے، اور جواب بعض اوقات ایک جملے کا ہوتا ہے اور اس میں کسی ترمیم و اضافے کی ضرورت نہیں پڑتی. تو بلکہ بعض اوقات ہوا بھی کہ میں نے عرض بھی کری کہ مطلب کہاں سے کیسے، تو وہ پھر کہتے ہیں اللہ کی رحمت ہے اور کچھ بھی نہیں ہے.
یہ والا ٹاپک لیا ہے نا
جی
علی، ہم اسی پہ چلے نا کہ جذبہ، جذبات اور جذباتی پن، اور جس کو کہتے ہیں نا فریکوینٹ کوئی فیصلہ کرنا، کوئی حل نکالنا، حاضر دماغی، حاضر جوابی، یہ اللہ پاک کی رحمت ہے. میرے مدنی چینل کے ناظرین، واقعی بہت زبردست بات ہمارے مہروز مدنی بھائی نے فرمائی ہے کہ بعض لوگوں کو اللہ پاک کی طرف سے عطا ہوتی ہے، خدا داد صلاحیتیں ہوتی ہیں، یا ایسے لوگوں کی صحبت ملی ہوتی ہے کہ جن کی وجہ سے ان کا آئی کیو لیول اور بڑھتا رہتا ہے. اللہ پاک کی عطا بھی ہے، پھر کچھ صحبتیں بھی ہیں. ایک ایگزامپل دیے دعوت اسلامی کی مرکزی مجلس شورا کے نگران حاجی محمد عمران اتاری دامت برکاتہ مالیہ، مہروز بھائی نے اپنا بتایا کہ ان کا بھی جو ہے وہ رابطہ نگران شورا سے اور رہتا ہے. یہ تو ہمارا تو بہت رہتا ہے. 2000 میں، سن 2000 میں شورا بنی تھی، تقریباً 23 سال ہونے والے ہیں. اللہ کی رحمت سے بہت دفعہ بیٹھنا، ملنا، آپ سمجھ سکتے ہیں کہ دعوت اسلامی اتنی بڑی تحریک ہے، کتنے ہمارے کام ہوتے ہوں گے، کتنے شعبے، کتنی ڈسکشن. تو واقعی کئی دفعہ ایسا ہوا ہے، کئی لوگ جیسے ہمارے پاس شعبہ ہے، کوئی ذمہ داری ہے، لوگ ہم سے پوچھتے ہیں، تو جب ہمیں کسی معاملے میں رہنمائی لینی ہوتی ہے تو ہم اپنے نگران کے پاس ہی جائیں گے نا. تو واقعی جس میں ہم سوچ کے تھک جاتے ہیں کہ یار اب سمجھ نہیں آ رہا، تو واقعی جب نگران شورا کے پاس جاتے ہیں نا، اللہ کی عطا ہے. اور ہم بازو کا زیادہ ٹائم لے کر جاتے ہیں کہ آئی صاحب آدھا گھنٹہ چاہیے، ایک گھنٹہ چاہیے، ہمیں لگتا ہے کہ اتنا معاملہ ہے تو اس میں ٹائم کتنا چاہیے. بازو کا تو 5-7 منٹ میں مسئلہ حل، بولا مزید. اچھا واقعی ایسا ہوتا ہے کہ جب ہم گئے تو ظاہر بات ہے اتنا تو سمجھتے ہیں نا کہ میرے مسئلے کا حل نکلا کہ نہیں نکلا، واقعی نکل جاتا ہے، تسلی ہوتی ہے. اچھا یہ بھی نہیں کہ جواب دینے کے بعد فارغ کہ چھٹی، پھر پوچھتے ہیں ہاں بھائی مطمئن ہو گئے مزید کچھ، اور واقعی مطمئن ہو جاتے ہیں.
تو یہاں نا ایک چیز میں اور ایڈ کر دوں علی بھائی، اصل میں وہ ٹاپک ایسے چل رہا ہے میں رکوں گا تو مزہ نہیں آئے گا. یہاں پہ میں مدنی چینل کے ناظرین آپ کو عرض کروں، اور بڑی دیانتداری سے عرض کروں، کہ جتنی پیچھے باتیں ہوئی ہیں، عقل، شعور، تعلیم، تجربہ، مشاہدہ، مشورہ، ایڈوائز، یہ وہ سب اپنی جگہ، لیکن ایک بڑی بنیادی چیز ہے جو اکثر لوگ بھول جاتے ہیں، اور وہ ہے کسی کی نظر کا کمال، کسی کی صحبت کا کمال، اور اللہ پاک کا خوف، اور نیک اعمال. یہ چار چیزیں جو میں نے عرض کی ہیں، یہ ایسی چیز ہے کہ یہ نہ عقل کو بڑھاتی ہے، یہ شعور کو بڑھاتی ہیں، یہ آپ کے فیصلہ کرنے کی قوت کو روحانیت سے کنیکٹ کر دیتی ہیں. تو اس کے ذریعے سے بھی آپ درست فیصلے کی طرف، اپنی زندگی کے درست ایکشن پلان کی طرف بڑھتے ہیں. اور اس کو ایک جملے میں آپ یوں لے لیجئے کہ اچھے لوگوں کی صحبت، اللہ والوں کی جو صحبت ہے، ہم نشینی ہے، یہ عقل کو، شعور کو، فیصلہ سازی کو. علی بھائی آپ کو بھی تجربہ ہوگا، مطلب
ٹاپک ایسا لیا ہے مہروز بھائی کہ بعض باتیں نا ذہن میں نہیں ہوتی ہے، اب جو تیاری کی ہوتی ہے ہم وہ اسے ہٹ ہی جاتے ہیں یہ، لیکن ہمارا ٹاپک جس طرف جا رہا ہے نا واقعی کہ اس میں فیصلہ سازی، جلد بازی، تحمل، بردباری، وہی ایج فیکٹر، صحبت، تربیت، ایسے لوگوں کا. اب جیسے جس ایج پر میں پہنچ گیا، 50 کراس ہو گئی
جی،
اب جو ہم نے کئی چیزیں ایسی دیکھی، اب کئی لوگوں کو بولتے ہیں کہ بیٹا ہو جائے گا، اب اس کے جذبات، پھر جذباتی پن کیسے ہوگا، کیا ہوگا، کب پہنچیں گے، ارے ہو جائے گا بھائی. تو واقعی میں مدنی چینل کے ناظرین سے عرض کروں گا کہ ایسے لوگوں کی صحبت، وہ کہتے ہیں نا کہ تجربے کار لوگوں کے تجربے سے فائدہ اٹھایا جائے، تو اپنے ایموشنز، جذبات کنٹرول کرنا سیکھیں. جذبات اگر کنٹرول نہیں ہوئے، اور اللہ نہ کرے کوئی رانگ نمبر ہوا، بچیاں ہیں، شادیاں ہو کے سسرال جاتی ہیں، یہ وہاں آپ کو جذبات آپ کے یہ ہوا کہ میرے والد کے گھر میں یوں، تو میری والدہ یوں، تو میرے والد یوں، تو میرا گھر یوں، آپ کا گھر کیسے بسے گا؟ تو آپ کے جو جذبات نگیٹو طرف جا رہے ہیں، نہیں، پازیٹیو کہ میرا یہی گھر ہے، میں نے اسی گھر کو بسانا ہے، میں نے اسی میں رہنا ہے، یہی میرا گھر ہے، تو آپ کے جذبات جب پازیٹیو طرف آئیں گے تو آپ کا دل لگے گا، مزہ آئے گا. یہ اسی طرح سیٹ اور ملازم ہیں، ان کے جذبات ہیں، نہیں میچ ہو پا رہا، लेकिन मैच करें उसको, अपने तहमुल की तरफ आएँ, बुर्दबारी की तरफ आएँ, वरना सेठ किसी अच्छे मुलाजिम से हाथ धो बैठेगा और मुलाजिम किसी अच्छी नौकरी से हाथ धो बैठेगा। मियाँ बीवी है, कई मामलों पे नहीं बनती, कंप्रोमाइज़ करना पड़ता है। अगर नहीं बनी और बढ़ते 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 इस स्टेज पर पहुंच गए कि अब नहीं चलेगा, घर टूट जाएगा, बच्चे रुल जाएंगे, ये तो अहमद रज़ा भाई क्या फरमाएंगे आप ये?
बिल्कुल, बहुत खूबसूरत माशाल्लाह गुफ्तगू चल रही है। जज्बात जो है ना, अगर इस पर बात करें तो बुनियादी तौर पर देखें तो जैसे महरोज भाई ने बताया, किसी भी चीज़ का मुहर्रिक ये जज्बात बनते हैं। कोई भी काम इंसान ने करना है तो सबसे पहले जिस बात की तरफ उसकी तवज्जो जाती है या जो चीज़ उसे इस ख्याल की तरफ लेके जाती है, उसके जज्बात होते हैं। लेकिन अब इन जज्बात के बाद दो तरह के काम होते हैं। एक तो वो होता है कि जिसके अंदर इंसान को फ़ायदा हासिल हो जाता है, वो ये होता है जब इंसान के पास जज्बात आएँ, वो जज्बाती हो जाए किसी काम को करने के लिए, और फिर उसके बाद वो आकबत अंदेश बन जाए, वो थोड़ा सोच ले जिस काम के जज्बात मेरे पास आए हैं, मैं अगर देखूँ कि इसको करने के बाद होगा क्या, तो अब इन जज्बात को वो अमल में लाए, इन पर काम
करे, नतीजे पर गौर करे,
नतीजे पर गौर करे।
माशाल्लाह, बहुत प्यारी बात।
और दूसरी बात इसमें ये है कि बाज़ों का ऐसा होता है जज्बात बाद में आते हैं, कुछ और पहले आते हैं। जैसे भी बात हुई ना जनाब सैयदना इब्राहिम अलैहिस्सलाम की और जनाब सैयदना इस्माइल की, कुछ लम्हे पहले तक जो जज्बात थे ना वो कुछ और थे। वो क्या थे कि बेटे की जो मोहब्बत है, वो वालिहाना उल्फत है, वो अकीदत है, वो बेपना चाहना है, वो सब कुछ है, ये जज्बात हैं। अभी इसके बाद जब हुक्म आता है तो हुक्म के बाद सबसे पहले आकबत की तरफ देखा, हुक्म कहाँ से आया है, अमर किस तरफ से आया है। अब जब आकबत देख ली, अब जो उस चीज़ को देख लिया, वो तस्वीर देखी, तो अब खुद ब खुद जज्बात बदले। यानी दो तरह से होता है, एक तो पहले जज्बात आएँ और उसके बाद आप आकबत को देख के जब वो काम करें तो वो जज्बात अच्छी तरफ ले जाते हैं। यानी जज्बात अगर किसी बुरी चीज़ के और आप आगे देख लें कि अगर मैं ये कर लेता तो मेरे साथ ये होना है, तो यकीनन रुक जाएंगे। और दूसरा ये है कि अगर पहले ही आप कोई ऐसी चीज़ को देख लें कि जो आपको उस चीज़ पर मुहर्रिक बने उभारने के लिए, जैसे मैं कोई काम करने लगा हूँ और उसमें मैं पहले अपनी आखिरत को देखता हूँ, मुझे उखरवी एतबार से इसमें फ़ायदा होने वाला है, तो यकीनन ये खुद ये बात ही मुहर्रिक बन जाएगी और यही जज्बात में आ जाएगा, इसी के साथ मैं उस काम को करने के लिए जज्बाती हो जाऊँगा और ये एक अच्छी चीज़ हो जाएगी।
माशाल्लाह माशाल्लाह। तो रिज़ल्ट पर गौर करें भाई, जो जज्बा है, जज्बात है या जज्बाती हैं। अब महरोज़ भाई बाज़ औक़ात ऐसी खुश तबई में कहते हैं
जी,
बाज़ लोग नाम रख देते हैं, खैर गलत नाम तो नहीं रखना चाहिए, गलत नाम से नहीं पुकारना चाहिए, तो कह देते हैं ये जज्बाती अंकल हैं। तो अब ये बंदा कैसे गौर करे अपने ऊपर? अच्छा बाज़ लोग
गौर करने की ज़रूरत क्या है, मैं कोई गलत थोड़ी हूँ।
अच्छा,
मतलब जिसे ऐसे कहते हैं
जी हाँ,
उसका जवाब ये होता है मैं गलत थोड़ी हूँ क्या,
तो
मतलब
मैं तो मुंह पे कह रहा हूँ।
और भाई ये जज्बात तो हैं ओरिजिनल,
हम मुनाफिक नहीं, हम दो रुखे नहीं
हैं, हम दो रुखे
जो आता है मुंह पे कह देते हैं।
और क्या यूं है,
हम दिल में नहीं रखते,
गलत क्या है,
तो यूं कह रहे हो, हम खरी बात करते हैं।
अल्लाह पाक अपनी आफियत में रखे अली भाई, ये जज्बातीपन ऐसी चीज है। देखे हम जिस चीज की बात कर रहे हैं ना, अल्फाजों से ज्यादा मैं समझता हूँ कनेक्टिविटी जज्बात ही की होती है। तो आप हमारे अल्फाज पे गौर व फिक्र करने से ज्यादा अगर जज्बात से कनेक्ट हो जाएंगे ना,
या
हमारे जज्बे से कनेक्ट हो जाएंगे, तो मेरा ख्याल है बात समझना ज्यादा आसान हो जाएगा। क्योंकि बहुत सारी ऐसी चीजें होती हैं कि इंसान अपने ऊपर ले रहा होता है, मनफी तौर पे अपने ऊपर ले रहा होता है डिस्कशन को। तो अभी जो बात हमारी चल रही है, ये जज्बात ऐसी चीज है अली भाई, जज्बातीपन ऐसी चीज है कि अभी तक तो हमने गुनाहों की बात की है, हम कह रहे हैं कि गुनाह हो जाता है, जुर्म हो जाता है, ज्यादती हो जाती है, बंदा अपना ही नुकसान कर बैठता है जज्बातीपन में। और अपना नुकसान किस हद तक कर बैठता है कि बाज़ औक़ात माज़ अल्लाह इस जज्बातीपन की वजह से दायरा इस्लाम से खारिज हो जाता
है। अस्तग़फिरुल्लाह।
तो अब ये इस
ईमान तक
चला जाता है। अगर आप देखें जज्बातीपन ही तो होता है कि माज़ अल्लाह अल्लाह पाक पे एतराज़ात करवा देता है, जज्बातीपन होता है जो मुकद्दस हस्तियों पर जो है वो गलत गलत बातें थोप देता है। तो ये बाज़ुकात अकीदे की खराबी और ईमान के बिगाड़ का,
ये भी कि बहस से बचना चाहिए फिर।
बिल्कुल, जिसे इल्म नहीं है उसे बहस से बचना चाहिए और अपनी बुनियादों पे खड़ा रहना सीखे। अपनी बुनियाद पे खड़े रहें तो इंशाअल्लाह अज़्ज़ोजल वैसे ही आफियत रहेगी। अगर कोई प्रॉब्लम है, कोई मसला है, अगर दीनी मसला है बिलखसूस, तो फिर उलमा अहले सुन्नत की बारगाह में आइए, दारुल रिश्ता अहले सुन्नत पर आइए। हदीस पाक में है जज्बातीपन को अगर हम दूसरी तरफ अगर हम डाइवर्ट करें ना, एक तो जज्बातीपन है और जज्बातीपन जो है वो भी एक तरह से समझ लीजिए आप कि ये जल्दबाजी का एक नतीजा है। तो इन दोनों हवालों से जरा समाज फरमाइए कि हदीस पाक में आया نبی کریم علیہ الصلوۃ والسلام نے فرمایا الصبر نصف الایمان،
سبحان اللہ،
صبر نصف ایمان ہے، تو یہ جذباتی پن کا اپوزٹ ہی ہے نا صبر. اور دوسری طرف اگر آپ دیکھیے تو قرآن کریم فرقان حمید نے جذباتی پن جو ہے وہ کیا ہے، جلد بازی ہی کی ایک کیفیت کا نام ہے. جذباتی پن میں جلد بازی ہی ہوتی ہے، تحمل کہاں ہوتا ہے. تو جلد بازی کے حوالے سے قرآن کریم فرقان حمید نے فرمایا وکان الانسان عجولا، وکان الانسان عجولا، انسان جو ہے جلد باز ہے، اور یہ جلد بازی میں جو ہے اپنا ہی نقصان کر بیٹھتا ہے. عبادات میں جلد بازی کرتا ہے، معاملات میں جلد بازی کرتا ہے، بعض اوقات تجارت میں غلط فیصلے کر لیتا ہے جلد بازی سے، اور اسی طریقے سے ایمانیات و عقیدے کے باب میں حوالے سے بعض اوقات جلد بازی، جذباتی پن اور ان ساری چیزوں میں بہ کر فیصلہ کرتا ہے. یہ جو بات احمد رضا بھائی نے کی، جس کو آپ نے انڈوس کیا، کہ نتیجہ اور فکر، کہ یہ فکر کہ بھائی اس کا ہوگا کیا، اس کا ہوگا کیا. آپ نے مثال دی تھی ابھی پیچھے جب آپ بات فرما رہے تھے، تو احمد رضا بھائی اگر کوئی شخص جو ہے، اگر آپ دیکھیں، میں غور کر رہا تھا کہ یہ ساری چیزیں صرف یہی نہیں ہوتا کہ ظاہری تعلیم، صحبت بھی عقل و شعور عطا کرتی ہے. آپ دیکھیے ایک دیہاتی، ایک کسان، وہ پڑھا لکھا ہے یا نہیں ہے، وہ جناب علی وہ فصل اگانا چاہتا ہے، وہ بورے کے بورے کھول کے بیجوں کے وہ زمین میں ڈال دیتا. اچھا زمین میں ڈالنے کے بعد نا روز کھولتا نہیں ہے کہ میرے بیجوں کا کیا ہوا، بلکہ وہ انتظار کرتا ہے کونپل کے پھوٹنے کا، اس کے پروان چڑھنے کا. تو یہ صبر اور نتیجے پہ غور و فکر جو ہے وہ اس کو ایک ایسی فصل دیتا ہے جو اس کے لیے فائدہ مند ہو. ایک میں چٹکلہ عرض کرتا ہوں، ابھی پچھلے دنوں آم کا سیزن تھا، تو ایک بچے نے جو ہے وہ گھر کے باہر کیاری میں آم کی گٹھلی دبا دی کہ جی میں آم کا درخت لگاؤں گا، چھوٹا بچہ 6-7 سالوں کا. اب وہ روزانہ اپنے والد سے آ کے کہ بابا وہ درخت نہیں نکلا ابھی تک. کہا بیٹا نکلے گا. کہا نہیں بابا نہیں نکل رہا، وہ میں نے نا گٹھلی نکال کے بھی چیک کرتا ہوں میں روزانہ،
اچھا
لیکن درخت تو نکل نہیں رہا. تو اب اگر گٹھلی روزانہ نکلتی رہے گی، بیج جہاں پہ دابا ہے اس زمین کو کھولتے رہیں گے، پھر تو درخت نہیں بننا. یہ میں اس لیے عرض کر رہا ہوں کہ تحمل، بردباری، صبر،
ہراؤ طبیعت
میں، یہ بہت ساری چیزوں کو جو ہے نا بیلنس کر دیتا ہے. بہت سارے معاملات جب بگڑ رہے ہوتے ہیں، میری بھی پچھلے دنوں کسی سے بات ہوئی علی بھائی، کسی نے کہیں انویسٹمنٹ کی تھی اور انویسٹمنٹ کے نتیجے میں جو ہے نا ان کی جو انویسٹمنٹ تھی وہ پھنس گئی. جس شخص نے اپنے کاروبار میں لگایا تو وہاں جو ہے نا کچھ دقت ہو گئی. اب وہ کہنے لگے، مجھے سے گفتگو ہوئی تو پوچھا کہ، کہنے لگے کہ میں نے اتنی انویسٹمنٹ کی تھی، اب وہ اتنے پیسے تو ابھی دے رہے ہیں، بکیا کہہ رہے ہیں بعد میں لے لینا. میں نے بولا نہیں بھائی، مجھے سارے ساتھ چاہیے، تو میں نے ان سے عرض کی کہ آپ اتنے کیوں نہیں لے رہے. کہنے اتنے لے کے میں کیا کروں گا، مجھے تو ساری ساتھ چاہیے. میں نے بھائی دیکھیں جو مل رہے ہیں نا وہ تو کم از کم لے لیں، کہ مارکیٹ کا اصول یہی ہے
جو ہاتھ آ رہا ہے
وہ تو لے لیں آپ، باقی بھی مل جائیں گے انشاءاللہ، اور ملنے ہی ہیں، لیکن جو ہاتھ آ رہے ہیں وہ تو لے لیں. تو بعض اوقات ہم مشورہ کرتے ہیں، غور و فکر کرتے ہیں، تحمل کرتے ہیں، تو ہم ایک اچھے نتیجے پہ پہنچ جاتے ہیں. اور یہ ہر کسی کو تجربہ ہوگا، اگر غور کریں تو ہماری زندگیوں میں، جو مدنی چینل کی اس طرف ہے، سمجھ رہے ہیں، ہم مدنی چینل کے اس طرف ہیں، آپ اس طرف بیٹھ کے دیکھ رہے ہیں، آپ غور کریں تو جہاں پہ اگرچہ مجبوراً بھی آپ کو صبر کرنا پڑ گیا. بعض اوقات ہوتا ہے علی بھائی کہ بندے کی کیفیت تو ہوتی ہے کہ جی اس معاملے میں دیکھو میں کیا کرتا ہوں، لیکن کوئی مجبوری ایسی ہو جاتی ہے کہ اس وقت وہ ایکشن نہیں لے پاتا، یعنی وہ جان بوجھ کے نہیں رکا، مجبوراً رکنا پڑ گیا، اس ایکشن پلان سے رکنا پڑ گیا. اچھا رک تو گیا وہ، اب کیونکہ مجبوراً رکا ہے، تو اب ہوتا یہ ہے کہ کچھ ٹھہراؤ آ جاتا ہے. ٹھہراؤ آتا ہے تو کہیں نہ کہیں غور ہو جاتا ہے، فکر ہو جاتی ہے، تبدیل ہو جاتا ہے ذہن، اور پھر وہ جس نتیجے پہ پہنچتا ہے تو وہ اس لمحے کی کیفیت کے برعکس ہوتا ہے. اس کی میں مثال دوں، ایک مطلب میاں بیوی من بن ہو گئی اور لڑکی اپنے والد کے گھر چلی گئی، اور جناب یوں ہو گیا کہ جی اسے چھوڑ دوں گا، یا وہ وہاں سے کہہ رہے ہیں جی بس چھوڑ دو، یوں کر دو، وہ کر دو، یہ ذہن بنایا ابھی،
صحیح
ذہن بنا، اور حادثہ ایسا ہو گیا کہ گھر میں کوئی ایسی بیماری آ گئی کسی فرد کی کہ بندہ اس چیپٹر کو تھوڑا سا ڈیلے کر دیا اور کہا پہلے انہیں تو دیکھ لو. اب ان میں جب لگے نا تو غور و فکر کا موقع مل گیا. دونوں سائڈوں کی بات کر رہا ہوں میں، کہیں پہ بھی ایسا ہو گیا. اب جب غور و فکر کا موقع ملا، کچھ دن گزرے تو احساس ہوا بچے رول رہے ہیں، احساس ہوا، شوہر کو احساس ہوا کہ میری بیوی تو یہ یہ کام کرتی تھی، پریشانیاں شروع ہو گئی نا.
اب پوزیٹیو تھنکنگ آئی.
ہاں پوزیٹیو تھنکنگ آ گئی، پوزیٹیو اپروچ پیدا ہو رہی ہے اور غور و فکر ہو رہی ہے. صبح دوپہر شام کے معاملات ہیں، تو جب یہ ساری چیزیں آتی ہیں نا تو وہ فیصلہ جو ہے نا ریورس ہو جاتا ہے. ایسے کئی سینکڑوں فیصلے ملے.
یہ جو آپ فرما رہے ہیں واقعی اس کا ایک پہلو تو یہ ہے کہ یوں اللہ نہ کرے کہ ناراضگی ہوئی تو علیحدگی ہوئی یا عورت ناراض ہو کے ماں کے گھر چلی گئی. یہ اب جب مرد کو تکلیف ہو رہی ہے، پھر میرا کھانا کون بنائے گا، میرے کپڑے کون دھوئے گا، میرے کپڑوں کو پریس کون کرے گا، اور یہ معاملہ
در و دیوار تھوڑی گھر کا نام ہے.
اچھا اسی طرح عورت کو کہ مرد کما کے لاتا تھا یہ. اب جب اس طرف سوچیں گے تو جذبات ٹھنڈے ہوں گے.
جی
اچھا اس طرف سوچیں گے کہ اس نے میرے ساتھ یہ کیا، اس نے میرے ساتھ یہ کیا، اور اللہ نہ کرے دونوں طرف سے نادان ماں باپ بہن بھائی خاندان کا کوئی ایسا فرد وہ نگیٹو جذبات بھڑکاتا رہے، تو پھر وہ جائیں گے کہ نہیں واقعی اس کے ساتھ تو رہنا ہی نہیں ہے، اس کے ساتھ تو گزارا کرنا ہی نہیں ہے. میرے مدنی چینل کے ناظرین، اس پر مجھے ہمارے ایک جاننے والے تھے، بزرگ تھے بڑی عمر کے، میں جب دعوت اسلامی کے ماحول میں آیا تو ماشاء اللہ دعوت اسلامی ہے، تربیت کرتی ہے، سکھاتی ہے، تو میں ان کو کہتا کہ آپ بڑے ہیں، تو وہ ایک محبت میں کہتے تھے، ایک ان کا اپنا ایک انداز تھا، بولا بیٹا چلے عمر میں تو میں بڑا ہوں لیکن آپ کو جو دعوت اسلامی کا ماحول ملا ہے تو بزرگی جو ہے وہ عمر سے وہ بزرگ اپنی جگہ پر کہلاتا ہے، لیکن ماشاءاللہ جو آپ کو دعوت اسلامی تربیت دے رہی ہے اور جو آپ لوگوں کی تربیت میں ایک تحمل آتا ہے، ایک جو نیکی کرنے کا جذبہ آتا ہے، تو واقعی یہ اللہ کی عطا ہے. یہ تو میں یہی اپنے مدنی چینل کے ناظرین سے عرض کروں گا کہ ہم سب اپنے اندر غور کریں، جذبات نہیں ہوں، احساسات نہ ہوں تو یہ کیسے ہوگا؟ جب زندہ انسان ہے تو جذبات بھی ہوں گے، احساسات بھی ہوں گے، لیکن اس کو استعمال کرنا. ہر بندہ یہ چاہتا ہے کہ میرے بچوں کی تربیت ہو، میرے بچے نیک بنیں، دعائیں بھی کرتے ہیں یا دنیاوی طور پر آگے بڑھیں یہ، لیکن سمجھانے کا انداز، جذبہ تو ہے پھر جذبات کے کرنا چاہیے، لیکن پھر اس جذبہ اور جذبات میں جب جذباتی پن آتا ہے، بچوں کو ڈانٹنا، جھڑکنا، ٹوکنا، سب کے سامنے ذلیل کرنا، سب کے سامنے جو ہے ان کو بے عزت کرنا، یہ تو بچہ احساس کمتری میں ہو جائے گا، بدظن ہو جائے گا، باغی ہو جائے گا. یہ تو بچوں کی تربیت کریں، وہ جذبہ اور جذبات تو ٹھیک ہے پوزیٹیو، لیکن جذباتی نہ ہو، جذباتی پن نہ ہو. احمد رضا بھائی کیا فرمائیں گے اس پر؟
جی بالکل بھائی صاحب، اگر اس کو یوں دیکھ لیں کہ چلیں یہ سب بہت اچھی باتیں ہیں، لیکن ایک شخص ہے اب اس وہ ہوتا ہی جذباتی ہے، وہ جذباتی پن میں ہی رہتا ہے ہر وقت، اور کئی دفعہ بلکہ ہمیشہ ہی اسے ایسا ہوتا ہے کہ بعد میں نقصان کا سامنا ہوتا ہے، پریشان ہوتا ہے، سب کچھ ہوتا ہے. تو اب وہ کیا کرے، وہ کس طرح ان جذباتی فیصلوں سے بچ سکتا ہے یا اپنے لیے اس سے بچاؤ کا ذریعہ کر سکتا ہے؟ تو اس کا یہ ہو سکتا ہے کہ انسان اگر دونوں اعتبار سے ہی دیکھے، یعنی دینی اعتبار سے بھی اور دنیاوی اعتبار سے بھی، تو جذباتی سوچ بھی اور جذباتی فیصلے بھی اور جذباتی گفتگو بھی، ان سبھی چیزوں کی ان دونوں اعتبار سے، دینی اور دنیاوی دونوں اعتبار سے، خرابیاں اور نقصان انسان کے سامنے آ جائیں گے. اگر جذباتی گفتگو کو دیکھے انسان، تو یعنی چھوٹی سی کسی سامنے والے کی طرف سے کوئی کام ہونے پر فوراً ہی جذباتی طور پہ کچھ کہہ دینا، اور اب آگے والا بتایا میں نے آپ سے تو بات کی نہیں تھی، میں تو ان سے بات کر رہا تھا یا میں نے تو پیچھے والے کو دیکھا تھا، تو اب کتنا نقصان ہوا. ایک تو پتہ نہیں کیا کچھ بول دیا اسے، پھر الٹا دل کے اندر کینہ آیا، اور اس کے علاوہ پھر بغض، کینہ، اور آخرت کی جو نقصان ہوا ایک مسلمان بھائی کی، الٹا دل آزاری کر دی. تو یہ ایک جذباتی گفتگو کا کتنا بڑا نقصان ہے. اسی طرح جذباتی سوچ جو ہوتی ہے، جذبات صرف بولنے میں نہیں آتے، انسان کی سوچ بھی جذباتی ہوتی ہے. یعنی جذباتی طور پر ہی جلدی سے کچھ سوچ لینا، سوچ میں بھی تحمل ہونا ضروری ہے، کہ سوچ ہی پھر عمل کی طرف آتی ہے. تو اب جذباتی سوچ بھی وہی، کسی کے بارے میں فوراً نیگیٹو تھنکنگ، فوراً ہی کچھ غلط سوچ لینا، اب اس میں کیا ہوگا، نیگیٹو تھنکنگ جو ہے یہ بغض، کینے کی طرف لے جائے گی، حسد کی طرف لے جائے گی. جتنے بھی دل کے معاملات ہیں یہ نیگیٹو تھنکنگ ہی سے شروع ہوتے ہیں. کسی نے غلط ابھار دیا، کسی نے غلط بتا دیا، یا کسی کی طرف سے غلط بات پہنچی، اب جب ذہن میں یہ بات آئی اس کے بعد یہ شروع ہوا. اب اسی طرح اخروی اعتبار سے دیکھیں تو اخروی اعتبار سے بھی نقصان ہی نقصان ہے، اتنی ساری جب مہلک بیماریاں آ گئیں. اور تیسری چیز جو ہے جذباتی فیصلے، جس پہ گفتگو ہو بھی رہی ہے، اور یعنی یہ تو کتنی کہتے ہیں کہ کتنے زیادہ نقصان اس کے ہوتے ہیں، جو کل تک بہت زیادہ اخوت، بھائی چارگی اور آپس کا ایک بہترین معاملات ہوتے ہیں، وہ کس حد تک پھر غلط جاتے ہیں، اور جب پیچھے نکالا جاتا ہے، بیک جایا جاتا ہے تو ہوا کیا تھا، تو کسی کا ایک جذباتی جملہ، ایک جذباتی فیصلہ، ایک بس کسی وجہ سے فوراً خود ساختہ کوئی حکم دے دینا، تو یہی وجہ بنتی ہے کہ جو وہ اتنے بڑے جو لیول پہ جو کام ہو رہا ہوتا ہے، اتنے بڑے طور پر جو چیز ہو رہی ہوتی ہے، اتنا بڑا جو ایک نظام بنا ہوتا ہے، وہ سب کو ہلا کر رکھ دیتا ہے۔
میرے مدنی چینل کے ناظرین، یہ جو گفتگو ہماری چل رہی ہے جذباتی پن ٹاپک، تو ایسا ہے واقعی اس میں بڑے تربیت کے مدنی پھول ہیں۔ ہمیں اپنے آپ کو امپروو کرنا ہے، بہتر کرنا ہے۔ ہمارے اس پروگرام میں نیک اعمال اسلامی بھائیوں کے لیے 72، اسلامی بہنوں کے لیے 63، یہ امیر علیہ سنت نے عطا فرمائے ہیں۔ اور آج کے ٹاپک سے متعلق بھی ہمارا ایک نیک عمل ہے کہ غصے کو کنٹرول کرنا، جذباتی نہ ہونا، اس سے متعلق۔ تو آئیے دیکھتے ہیں آج کا نیک عمل۔
15ویں صدی کی عظیم علمی و روحانی شخصیت، شیخ طریقت، امیر اہل سنت، بانی دعوت اسلامی، حضرت علامہ مولانا ابو بلال محمد الیاس عطار قادری رضوی دامت برکاتہم العالیہ نے اس پرفتن دور میں نیکیاں کرنے اور گناہوں سے بچنے کے طریقوں پر مشتمل شریعت و طریقت کا جامع مجموعہ 72 نیک اعمال بصورت سوالات عطا فرمائے ہیں۔ 72 نیک اعمال میں سے ایک نیک عمل یہ ہے۔
آج آپ نے گھر میں یا باہر کسی پر غصہ آ جانے کی صورت میں چپ رہ کر غصے کا علاج فرمایا یا بول پڑے۔
میرے مدنی چینل کے ناظرین، تو یہ 72 نیک اعمال پر عمل کریں گے۔ اسلامی بہنوں سے بھی عرض ہے کہ آپ 63 نیک اعمال پر عمل کریں۔ موبائل اپلیکیشن ہے، موبائل میں ڈاؤن لوڈ کر لیں، اس کا رسالہ ہے، وہ فل کیجئے۔ تو اس سے بھی ایک پریکٹس ہوگی غصے کو پینے کی، تحمل کرنے کی، برداشت کرنے کی۔ اب تحمل بنائیں حلم سے، اس کے معنی ہیں کہ ناگواری اور غصے کے اظہار پر قدرت کے باوجود نرمی سے کام لینا اور پرسکون اور مطمئن رہنا۔ اپنی طبیعت میں تحمل پیدا کریں، ٹھہراؤ پیدا کریں، ورنہ اگریسو موڈ میں رہیں گے، جلد بازی میں رہیں گے، اپنا بھی نقصان کریں گے، دوسروں کا بھی نقصان کریں گے۔ گاڑیاں چلا رہے ہوتے ہیں، روڈ پر ٹریفک چل رہا ہوتا ہے، گاڑی لگ جاتی ہے یا کوئی جلدی نکلا، سائڈ سے نکلا، اب وہ جذباتی پن ہی، وہ جذبات نگیٹو کی طرف جاتے ہیں، لڑائی جھگڑا ہو جاتا ہے، یہ محلے میں ہو جاتا ہے، برداشت نہیں ہوتی بات، خاندان میں ہو جاتا ہے لڑائی جھگڑا، تو وہ جذباتی پن ہو جاتا ہے کہ اس نے یہ کیوں بولا، اس نے یوں کیوں بولا، اس نے یہ نہیں کرنا چاہیے تھا، یہ محلے میں اس نے یہ کر دیا، اس نے وہ کر دیا۔ تو غصہ بھی کنٹرول کریں، تحمل مزاج بھی رہیں، اور اپنے اندر اگر یہ صفت ہے جذباتی پن، مہروز بھائی، جذباتی پن کیا نکل سکتا ہے، ختم ہو سکتا ہے، یا کنٹرول کریں تو کیسے کریں؟ جیسے بالفرض فار ایگزامپل، میں جیسے جذباتی ہوں یا جذباتی پن ہے اور نکالنا بھی چاہوں نہیں نکل پا رہا ہے، تو کیسے نکلے، کیسے کنٹرول ہو؟ اور ہم چاہتے ہیں کہ ہم ٹھنڈے میٹھے بن جائیں، کہتے تو ہیں، ہو نہیں پاتا، تو کیا کریں؟
یہ بات غلط ہے علی بھائی، یہ جو لوگ کہتے ہیں یہ لیم ایکسکیوز ہے، لولا لنگڑا، یہ جو ہے نا حال ہے، کیا کہنا چاہیے، بہانہ ہے کہ میں نکالنا چاہتا ہوں نکل نہیں پاتا۔ جتنے جذباتی پن، جلد بازی، غسیلی طبیعت کے افراد ہیں وہ اکثر و بیشتر یہ بات کر دیتے ہیں، بعض اوقات زیادہ ان کو کہیں سے وہ ملے نا کہ جناب یہ چیز نکالو، یوں کرو، تو وہ کہتے ہیں بھائی میں کوشش بہت کرتا ہوں لیکن کیا کروں، میری طبیعت ہے، میری عادت، مجھے بھی پتا ہے کبھی کبھی ایسا ہو جاتا ہے، لیکن اب کروں کیا میں؟ تو پرابلم یہ ہے، آپ ڈائگنوز غلط کر رہے ہیں سر۔ اچھا، آپ ایکسکیوز غلط کر رہے ہیں، ایسا ہے نہیں۔ آپ نکالنا چاہیں گے نکل جائے گا، آپ کنٹرول کرنا چاہیں گے کنٹرول ہو جائے گا، کیونکہ جس لمحے آپ یہ بات بول رہے ہیں اس لمحے بھی آپ کہیں نہ کہیں کنٹرول کرتے ہیں۔
صحیح،
کیونکہ جذباتی پن، یہ غسیلہ پن، یہ فوری طور پر رد عمل، یہ ہمیشہ زیر دست پہ آتا ہے، زبردست پہ نہیں آتا، باس پہ نہیں آتا، ابو پہ نہیں آتا،
اوپر والے پہ نہیں آتا،
اوپر والے پہ نہیں آتا، نیچے والے پہ ہی آتا ہے۔
صحیح،
تو اس کا مطلب ہے اوپر والے پہ کیوں نہیں آ رہا، اس کی ہر بات اچھی لگ رہی ہے آپ کو؟ نہیں، اوپر والوں کی بھی ہر بات اچھی لگے ضروری نہیں ہوتا، باس کی باتیں بھی ناگوار گزر رہی ہوتی ہیں، ایون بعض اوقات والدین کا جو حکم ہوتا ہے وہ طبیعت پہ گرا ہوتا ہے، مشکل گزر رہا ہوتا ہے، لیکن بندہ وہ برداشت کرتا ہے۔ تو وہ کیسے برداشت ہو رہا ہے؟ آپ ہی برداشت کر رہے ہو نا، کوئی اور ہے، آپ ہی ہو، وہ برداشت کر رہا ہو۔ آپ ٹریفک سگنل لگ گیا ہے، 60 سیکنڈ آپ سے برداشت نہیں ہوتے، کب؟ جب کانسٹیبل نہ کھڑا ہو، اور کانسٹیبل کھڑا ہوا ہے، کیمرے لگے ہوئے ہیں، تو آپ ہی ہوتے ہیں چل کر کے کھڑے ہوئے ہیں،
صحیح،
یہ آپ ہی ہیں۔
صحیح،
تو یہ فرق کیسے آیا؟ تو فرق ایسے آیا کہ جہاں پہ آپ کو خطرہ ہوتا ہے فوری رد عمل ملنے کا، شیر پہ سوا شیر کا خطرہ ہوتا ہے، تو وہاں پہ آپ ڈیفینسو موڈ پہ آ جاتے ہیں، وہاں پہ آپ
ٹھنڈے ہو جاتے ہیں،
ہاں ایموشنز ہیں وہ ٹھنڈے ہو جاتے ہیں، کنٹرول کر لیتے ہیں آپ۔
صحیح،
آپ کنٹرول کرتے ہیں کہ نہیں یہ چیز کروں گا تو یہاں پہ پھر جو رسپانس آئے گا، جو ریپلائی آئے گا،
तो रिएक्शन जो है
वो मेरे काबू से बाहर हो जाएगा।
यानी बंदा वही, जैसे अहमद रजा भाई ने बात बड़ी प्यारी फरमाई, बंदा नतीजे पर गौर करता है।
नतीजे पर गौर करे बच जाएगा। हजरत उमर बिन अब्दुल अजीज रजी अल्लाह तआला के बारे में आता है कि एक शख्स ने आपसे बदजुबानी की, गलत बात की आपके बारे में, यानी ना आपको सख्त और सुस्त कहा, अमीरुल मोमिनीन है आप, तो जब कहा तो आपने गर्दन झुका ली। तो उसने कहा कि क्या आप कुछ नहीं बोल रहे, आप यूं नहीं करें। तो आपने फरमाया क्या तुम ये चाहते हो कि मैं मनसब के गुरूर में मुब्तला होकर तुम पे ज्यादती करूं और कल कयामत के तुम उस ज्यादती का बदला लेने मुझसे खड़े हो?
अल्लाह अल्लाह,
मुझसे हरगिज ऐसा नहीं होगा।
अल्लाह अल्लाह।
तो आप देखिए अमीरुल मोमिनीन है और चाहे तो क्या नहीं कर सकते। अच्छा, उनका रोब और जलाल भी,
यानी मनसब भी है, पावर भी है,
पावर भी है, उसे उसको इंप्लीमेंट भी कर सकते हैं, नाफिज भी कर सकते हैं।
सुभान अल्लाह।
लेकिन रुक क्यों रहे कि जो तुमने कहा है, अगरचे उस पर मैं रिप्लाई दे सकता हूँ और ऐसा शदीद दे सकता हूँ, लेकिन होगा क्या कि कल क़यामत के दिन तुम अगर मेरे से ज्यादा होगी रिप्लाई देने में, रिएक्शन में, तो फिर कल क़यामत के दिन तुम खड़े हो जाओगे और मैं इस बात को पसंद नहीं करता। तो नतीजे पर गौर,
क्या बात है।
तो नतीजे पर जब आप गौर करते हैं तो आप रुक जाते हैं। तो इसके मामले में भी यही करें और अपनी तरबियत करें। अली भाई, नुकसान पर गौर करेंगे ना, अगर हम
यही फरमा रहे हैं,
छोटे छोटे नुकसानात,
नुकसान और नतीजे पर
जी।
मेरे मदनी चैनल के नाजरीन, नुकसान और नतीजा, इस पर मुझे कुछ एग्जांपल्स आई। मैं एग्जांपल देता हूं, जैसे किसी ने पूछा कि भाई ये बच्चों का फुला जगह रिश्ता किया, यानी कि बच्चों का, अब कोई कंप्लेन आ गई बिलफर्ज लड़की वालों को, लड़के की तरफ से, कि भाई लड़का ठीक नहीं है, मालूम करवाई, लेकिन उससे पहले लड़की वाले जज्बाती हो गए कि नहीं भाई ये तो करना ही नहीं है ना, ये सही लोग नहीं है। तो किसी से मशवरा किया तो उन्होंने कहा कि पहले देखें, तहमुल करें, अच्छी तरह मालूमात कर लें कि कोई गलत फहमी फैलाने वाला भी हो सकता है, बदगुमानी कराने वाला भी हो सकता है। अच्छा, अगर ये रिश्ता ख़त्म करते हैं तो क्या नया इससे अच्छा रिश्ता मौजूद है? और कल को आपकी बच्ची पर ये ना हो कि, बात तो लड़की पर ज़्यादा आती है ना, कि भाई क्यों रिश्ता ख़त्म हो गया। तो अल्हम्दुलिल्लाह किसी ने समझाया कि तहमुल करें, ठहराव पैदा करें, तो अल्हम्दुलिल्लाह वो जो रिश्ता तय हुआ था वो टूटने से बचा और माशाल्लाह फिर घर बस गया ये
जी।
इसी तरह एक एग्जांपल और आई कि किसी बच्ची की शादी हुई तो बच्ची को वो ससुराल में तकलीफ थी, तो अब माँ बाप को बड़ा गुस्सा कि मेरी बच्ची यूं, मेरी बच्ची यूं, अब उनके जज्बात बढ़ के अब वो जज्बातीपन पर आ गए कि हम बच्ची को घर बुला लेंगे, घर बिठा लेंगे और यूं हैं, हम क्या खिला नहीं सकते। फिर किसी से मशवरा हुआ, समझदार बंदे से, कहा कि आजकल तो जो रिश्तों के मामला थे, कुंवारी बच्चियों के रिश्ते नहीं मिलते, आप रिश्ता ख़त्म कर देंगे, कल को इसको तलाक हो गई, ये बच्चे रुल जाएंगे, क्या कर रहे हैं आप। फिर उनके जो इमोशंस ठंडे हुए, जब नतीजे पर गौर किया, फिर हुआ कि नहीं, चलो जो भी है, जैसी भी है तकलीफ है, जो भी है, लेकिन बच्ची अपने घर में, अपने ससुराल में, और शादी हो गई तो शोहर के अंडर में ही उसकी ज़िंदगी है, जैसी भी है, माँ बाप बुलाकर बिठा लेंगे तो ज़िंदगी तबाह हो जाएगी।
ये हल नहीं है ना, बिठाना बिठाना हल नहीं है अली भाई, जो आप बात फरमा रहे हैं।
जज्बाती लोग करते हैं, घर बिठाते हैं, लड़ते हैं, बाकायदा वो पूरा एक चैप्टर है ये कि घर के घर वो जड़ जाते हैं।
बात की जाए ना, यानी बिठाना तो हल नहीं है, जैसे नौकरी छोड़ देते हैं लोग,
छोड़ के आ जाते हैं,
मुलाजमत छोड़ देते,
मैं मुंह पे मार के आ गया,
मैं मुंह पे मार कर आ गया और मैं नहीं सुनता किसी की, मैं कोई यूं हूँ, मैं कोई यूं हूँ, भाई अब भाई आपका ये है,
पैसे देता है, खरीद लिया मुझे,
हाँ मैं कोई गुलाम हूँ और ये वो फुला, तो ऐसे लोग कर देते। अली भाई, मैं हजारों की बात नहीं कर रहा, लाखों रुपयों की जॉब करने वाले, लाखों रुपए मंथली लेने वाले, जब जॉब इस तरीके से छोड़ते हैं ना,
तो
वो इतना डिग्रेड होते हैं ना, इतना डिग्रेड होते हैं,
खुद ही नहीं पूरी फैमिली डिस्टर्ब होती है,
पूरी फैमिली तो डिस्टर्ब होती है, ये इतना डिग्रेड होते हैं कि जब ये चार पांच छह जगह इस तरह कर देते हैं ना, तो इनका एक ओरा बन जाता है।
देखिए कैरियर तबाह हो गया ना,
ये दुनिया बड़ी यूं बहुत बड़ी है, लेकिन यूं बहुत छोटी है कि आप जिस फील्ड में हैं और मास्टर हैं उस फील्ड के, तो आपकी फिर शोहरत भी होती है।
सही,
फील्ड वाले लोग जानते हैं, जैसे हम जानते हैं कि क्या हो रहा है हमारी फील्ड में, क्या
सही,
है
सही,
तो ऐसी फील्ड वाले लोग जानते हैं। आपकी तनख्वाह थी 5 लाख, 10 लाख, 15 लाख, 20 लाख, 50 लाख, और आप यूं यूं छोड़ छोड़ के आ रहा हो, तो आपका तो कोई कैलेबर ही नहीं रहा,
वैल्यू भी नहीं रही,
वैल्यू नहीं रही ना, कोई कंपनी कोई इदारा आपको रखते हुए सोचेगा भाई ये तो यूं छोड़ के चला जाता
है, बिल्कुल,
तो इसको कैसे रख लेंगे हम, आपकी वैल्यू अलग खराब हुई, आपको दूसरी जगह जॉब लेने जाएंगे तो यही तो पूछेंगे आपसे,
क्यों छोड़ा था,
क्यों छोड़ा,
सही।
तो आप क्या बताएंगे, जनाब मुझे ऑर्डर दिया था यूं करके, मैं तो यूं नहीं बैठ सकता,
मैं किसी की नहीं मानता,
हाँ
बोलेगा
मैं तो ब्राउन सोफे पे नहीं बैठूंगा, मैं तो जनाब ब्लैक सोफे पे बैठूंगा, तो इस किस्म की जो फरमाइशी प्रोग्राम है या इस किस्म की बातों पे जज्बाती हो जाना, जाहिर सी बात है मैं पर्टिकुलर मिसाल यहाँ पे नहीं दे सकते हर चीज़ की हम, तो आपका एक ओरा जो है ना वो नेगेटिव डेवलप हो रहा होता है, आप खुद भी डिस्टर्ब हो रहे होते। अच्छा फिर जॉब तो छोड़ दिया आपने, अब करना क्या आगे? फिर जॉब करनी है,
फिर करनी है,
फिर किसी और इदारे में जॉब करनी है।
सही।
तो फरिश्ते तो मिलेंगे नहीं, इंसान ही मिलेंगे आपको।
सही।
और इंसानों में सारी किस्म की कैफियात होती हैं, बाजुकात ऊंच नीच भी होती है, खुद इदारों में ऊंच नीच होती है, कुछ उनके अफराद में होती है। तो आपने फिर जॉब करनी है, अच्छा वो जॉब छोड़ दी, फिर क्या करना? फिर जॉब करनी है,
जॉब करना।
अच्छा आप बोले नहीं जॉब नहीं बिजनेस करूंगा, तो जॉब में तो आप एक केबिन में एक बिल्डिंग के अंदर
लिमिटेड एरिया में,
एक लिमिटेड एरिया में थे और लिमिटेड अफराद की आपको कभी कभी सुनने को मिल रही थी। आप अगर बिजनेस करते हैं तो वहां तो कहते हैं जी कस्टमर इज ऑलवेज राइट। एक कस्टमर आता है, मैं बड़ी बात नहीं करता हूं, छोटी बात करता हूं, वो एक किलो चने की दाल खरीदता और कहता है दाल सही नहीं थी, तुमने हमको हराम के पैसे दे रहे हैं। तो यूं करके वो सुना के चला जाता। कितनी दफा का हमारा मुशाहिदा इस चीज का है मतलब भाई, कि छोटी छोटी चीजों पर कस्टमर सुना देता है। हम देख रहे होते हैं कि सामने वाले की करोड़ों रुपये की इन्वेस्टमेंट है और उसमें से इसने 100, 50, 200, 500 रुपए की खरीदारी की है और यूं सुना के चला गया। अगले का रेस्टोरेंट है और इतना बड़ा करोड़ों रुपए लगा के उसने रेस्टोरेंट बनाया और वो एक बूटी उठा के कहता है ये बनता है आपके यहाँ कच्चा गोश्त, लेके जाओ यहाँ से, यूं कर देता है। अच्छा वो क्या करता है, वो मैनेजर आ जाता है एक्सक्यूज करने। मुझे एक हॉस्पिटल में तजुर्बा हुआ, एक प्राइवेट हॉस्पिटल है, बहुत नामी गिरामी हॉस्पिटल है, वहाँ मेरी वालदा थी, तो जो खाना आया वो सही नहीं था, कुछ प्रॉब्लम थी उसके अंदर, तो मैंने कंप्लेन रजिस्टर आता उस पर लिखी। और भाई उनका फूड डिपार्टमेंट का जो HOD था वो आ गया, खुद आ गया, वो खुद भी डॉक्टर था, वो यानी लीड उसे डॉक्टर कर रहे थे क्योंकि वो पेशेंट्स के लिए खाना उसी हिसाब से जाता था। तो वो आ गया और बड़ा एक्सक्यूज किया और माजरात और मैं आपसे यूं करता हूँ यूं करता हूँ। क्यों भाई, क्यों करने की जरूरत थी? खाना तो रिप्लेस हो गया था, उनको अपनी गुडविल बनानी थी, उन्हें जज्बाती बन जाते भाई कौन है क्या है, हो गया खाना कोई बात नहीं,
ठीक है एक पेशेंट जाता जाए भाई हमारा क्या है।
लेकिन नहीं, ये यानी बिजनेस पॉइंट ऑफ व्यू से इकोनॉमिकली या फाइनेंशियली अगर आप देखें तो जज्बाती लोग जो है ना वो फिर अप डाउन सिचुएशन में ही रहते हैं,
सक्सेस भी नहीं होते। नाकाम लोगों की स्टोरी में ये भी है कि ये बहुत ज्यादा जज्बाती होते हैं और ये सक्सेस नहीं हो पाते। मेरे मदनी चैनल के नाज़रीन, अल्हम्दुलिल्लाह अपने प्रोग्राम में टॉपिक से मुतल्लिक कोई ना कोई वीडियो क्लिप लेते हैं, तो आज के टॉपिक से मुतल्लिक भी एक जबरदस्त वीडियो क्लिप है, आइए तवज्जो से इसको देखते हैं।
हदीस मुबारक आपने सुनी होगी, फरमाया कि किसी मुसलमान के लिए ये जायज नहीं कि वो 3 दिन से ज्यादा अपने भाई से कता ताल्लुक रखे। ठीक जी, कता ताल्लुकी अगर तो नाजायज और गलत है तो 3 दिन क्यों? 3 दिन की तो इजाजत है ना, 3 दिन के बाद वो नाजायज हो गई और 3 दिन के अंदर अंदर वो जायज है।
सही।
आखिर वजह फर्क क्या है? वजह फर्क ये है कि अल्लाह ताला जो हमारा खालिक है, हमारे जज्बात का भी खालिक है, हमारी सोच का भी, हमारी अकल का भी खालिक है, उसने अपने इल्म से हमारे हालातों कैफियत के एतबार से हमें हुक्म दिया। क्योंकि हमारी जब किसी के साथ बहुत सख्त कलामी हो जाती है, हमारे साथ कोई बहुत मिसबिहेव करता है और हमारी एक गुस्से के अंदर एक कैफियत बहुत अजीब हो जाती है, ऐसे वक्त में अगर हमें ये हुक्म होता कि तुम जो जियो मरो जो मर्जी करो, तुमने आगे से जना उससे ताल्लुक रखना ही रखना और अगले मिनट के अंदर तुमने जाके गले लगाना, सलाम लेना, हेलो हाय करना ही है, तो हो सकता है कि लोग शरीयत का इनकार ही कर बैठे। हम नहीं ऐसे दीन को मानते भाई जिसके अंदर हमारे जज्बात का ख्याल ही नहीं। अच्छा 3 दिन की इजाज़त क्यों दी? 3 दिन की इजाज़त इसलिए दी कि 3 दिन इंसान के सोचने के उसको मौके मिलते। 3 दिन के अंदर कभी खाने में लग गया, कभी वॉशरूम चला गया, कभी गुसल कर लिया, कभी फैमिली में बैठा, कभी दोस्तों में चला गया, सो गया, ये वो सारी चीज़ें हैं जो उसकी तवज्जो को डाइवर्ट कर देती। तो वो जो किसी से झगड़ा हुआ, किसी से नाराज़गी की बात हुई, उसकी वजह से जो वो हर्ट हुआ था, तो वो जो हर्ट हुआ था, अब ये 3 दिन इतने गुजर चुके हैं कि जिसके अंदर उसकी हालत और कैफियत बदल जानी चाहिए, लिहाजा इतनी तो उसे रुख्सत दे दी और इसके बाद फरमा दिया कि अब नहीं। अगर अब भी ये कहता कि नहीं वो 3 दिन पहले वाला जो तीर मेरे चुभा था तो अभी तक मैं दोबारा खुरचता ही रहूंगा उसको, या जो अंगारा जो है ना वो मेरे ऊपर आया था उसको मैं दोबारा हाथ में उछालता ही रहूंगा, तो फरमाया कि अब तो मुझे हुआ। तो 3 दिन की रुख्सत देखे, जज्बात का भी लिहाज हो गया اور اس کے ساتھ جو حسن معاشرتی کے تعلقات باقی رہنے چاہیے وہ بھی ہو گیا۔
تو میرے مدنی چینل کے ناظرین آپ نے یہ دیکھا، تو بس اپنی عادت بنائیے، اب جذباتی پن اپنی جگہ ہے، تحمل، صبر، بردباری جو ہے اپنے اندر پیدا کیجئے۔ آخر میں عرض کروں گا کہ پانچ چیزیں انبیاء کرام علیہ السلام کی سنت میں سے ہیں، ان میں سے ایک حلم یعنی بردباری بھی ہے۔ بے شک مسلمان مرد بردباری کی وجہ سے روزہ دار اور شب بیدار کا درجہ پا لیتا ہے، تو پینا سیکھیے۔ اس میں بہت ساری باتیں ہیں، صبر، برداشت، قوت برداشت، تحمل مزاجی، بے صبری نہ ہونا، غصہ نہ ہونا، ایگریسو نہ ہونا اور ٹھنڈے رہنا۔ انشاءاللہ آپ دیکھیے گا آپ کو دنیاوی کاموں میں، آپ کو گھر میں، آپ کو بزنس میں، اور ہم تو دعوت اسلامی کے ماحول سے وابستہ بھی ہیں، دین کے کام میں بھی مزہ آئے گا۔ ہمارے کئی اسلامی بھائی ماشاءاللہ بڑے تحمل مزاج ہوتے ہیں، بڑے صابر، شاکر، کوئی تکلیف آئی تو برداشت کر لی، کوئی بات نہیں، دین کے لیے بڑے بڑے کام کرتے ہیں۔ اور بعض اوقات ماحول میں بھی ایسے جذباتی لوگ ہوتے ہیں، کہیں ذمہ داری پر نہیں وہ رک پاتے یا دین کے کام میں اگریسو ہو جاتے ہیں، تو نہیں ہونا۔ جذبہ چاہیے لیکن جذبات ایسے نہیں چاہیے کہ جس سے کسی کا دل دکھ جائے، تکلیف پہنچے، تو ٹھنڈے میٹھے بن جائیں۔ اللہ سے دعا بھی کریں کہ اللہ ہمیں ٹھنڈا، میٹھا اور اچھا بنا دے، تو اللہ کریم کی بارگاہ میں دعا ہے اللہ ہمیں عمل کی توفیق عطا فرمائے۔ آمین بجاہ نبی الامین صلی اللہ علیہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔
گھر پر معاشر محبتیں